अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक प्रदेश दुई को साप्ताहिक प्रस्तुति मानव अधिकार शिक्षा रेडियो कार्यक्रम में स्वागत छ। यो कार्यक्रम हरेक आइतबार बिहान 7:15 मिथिलाञ्चल एफएमबाट प्रसारण हुन्छ। तपाई यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। कोरोना भाइरसको संक्रमणका कारण फैलिएको विश्वव्यापी महामारीको असर दिनानुदिन प्रदेश दुईमा बढ्दै गएको छ। यही बेला संक्रमित बिरामीको उपचार गर्न निजी तथा सरकारी अस्पतालहरूले आनाकानी गरेका घटना सार्वजनिक भएका छन्। संक्रमितको संख्या व्यापक मात्रामा बढ्दै गएको र मृत्युको दर समेत थपिँदै आएको वर्तमान जटिल अवस्थामा स्वास्थ्यको हकलाई सरकारले बेलैमा ध्यान पुर्याउनु जरूरी देखिन्छ। नेपालको संविधान 2072 धारा 35 स्वास्थ्य सम्बन्धी हकलाई संवैधानिक रूपमा व्यवस्था गरिएको छ। भनिएको छ, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन। त्यस्तै जनस्वास्थ्य सेवा ऐन 2075 दफा 3 प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार हुनेछ भनी व्यवस्था गरिएको छ। आजको कार्यक्रम हामीले प्रदेश दुईमा बढ्दै गएको कोरोना महामारीको असर र आम नागरिकले नपाएको स्वास्थ्य सेवा तथा बिरामीको मृत्यु समेत भएको घटनामा केन्द्रित गरेका छौं। आजको कार्यक्रममा हामी प्रस्तुत गर्छौ प्रदेश दुईको स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झासँग गरिएको कुराकानी।
जति पनि स्टेक होल्डरहरू यसमा काम गरिराख्नु भएको छ, उहाँसँग समन्वयमा काम गरिरहेको छ।
अब प्रस्तुत गर्दैछौ मानव अधिकार समाचार। नागरिकको स्वास्थ्यको अधिकार प्रति जवाबदेही हुन नेपाल सरकार समक्ष एनसेकले आग्रह गरेको छ। संक्रमित बिरामीको उपचार गर्न निजी तथा सरकारी अस्पतालहरूले अस्वीकार गरेका घटना सार्वजनिक हुनुका साथै उपचार नपाएको आक्रोशमा स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीमाथि आक्रमण भएको घटना समेत सार्वजनिक भएका छन्। इन्सेकी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा साउन 32 जारी गरिएको प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ। कोरोना भाइरसका कारण संक्रमितको संख्या व्यापक मात्रामा बढ्दै गएको र मृत्युको दर समेत थपिँदै आएको वर्तमान जटिल अवस्थामा आवश्यक उपकरण, स्वास्थ्य कर्मी र सुरक्षा कर्मीको सुरक्षित परिचालन गरी जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले बेलैमा ध्यान पुर्याउनु जरूरी देखिएको विज्ञप्तिमा भनिएको छ। गाउँ, बस्ती, शहर र समुदाय स्तरमा फैलिँदै गएको संक्रमण तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूमा फैलिएको कोरोना भाइरसका कारण आम मानिसमा त्रास फैलिएको छ। अस्पताल र स्वास्थ्य संस्थाहरूले आवश्यक सुरक्षा प्रबन्ध गरी जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्नुपर्ने दायित्वबाट विमुख हुन मिल्दैन। कठिन परिस्थितिको सामना गर्न र मौलिक अधिकारको रूपमा सुनिश्चित नागरिकको स्वास्थ्यको अधिकार पूर्तिका लागि थप सक्रिय हुन नेपाल सरकारसँग माग गर्दछौ। उपचारबाट विमुख भएका नागरिकको उपचार सुनिश्चित गर्नु सरकारी तथा निजी स्वास्थ्य निकायको जिम्मेवारी भएको स्मरण गराउन चाहन्छौ। विज्ञप्तिमा उल्लेख गरिएको छ।
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनले खोक्दा वा हाँस्यौँ गर्दा उत्पन्न भएको श्वास प्रश्वास जन्य सूक्ष्म थोपाहरूबाट भाइरसबाट संक्रमित सतह र वस्तुहरू छुँदा कुनै पनि स्थान तथा सतहमा कयौं घण्टासम्म COVID-19 भाइरस जीवित रहन सक्छ, तर सामान्य कीटाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।
कोरोना भाइरसका लक्षणहरू के हुन्?
ज्वरो आउनु, खोकी लाग्नु, स्यास्या हुनु, जटिल अवस्थामा यसको संक्रमणले निमोनिया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ।
संक्रमणको जोखिमबाट जोगिन के गर्नुपर्छ?
नियमित रूपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जीवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्। खोक्दा वा हाँस्यौँ गर्दा कुहिनो वा कागजी रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्। रुगा खोकी वा फ्लूका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्। आफू वा आफ्ना बालबालिकामा ज्वरो खोकी वा सास फेर्न कठिनाई भएमा तुरुन्तै स्वास्थ्य सेवा लिइहाल्नुहोस्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
कोरोनाको कहरको अवस्थामा नागरिकको स्वास्थ्य हक अधिकारका बारेमा इन्सेक प्रदेश दुईका संयोजक राजु पासवानले प्रदेश दुईको स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झासँग कुराकानी गर्नुभएको छ। अब हामी प्रस्तुत गर्दैछौ झासँग गरिएको कुराकानी।
कोरोना भाइरस संक्रमितको संख्या प्रदेश दुईमा दिनानुदिन बढ्दै गइरहेको छ, यसलाई न्यूनीकरण गर्न स्वास्थ्य निर्देशनालयले के गरिरहेको छ?
स्वास्थ्य निर्देशनालयले प्रदेश सरकारसँग र सँगसँगै चाहिँ आठवटै जिल्लाको स्वास्थ्य कार्यालयहरू लगायत चाहिँ जति पनि स्टेक होल्डरहरू यसमा काम गरिराख्नु भएको छ, उहाँसँग समन्वयमा काम गरिरहेको छ र प्रदेश निर्देशनालयले यसको कार्यान्वयन, अनुगमन, निरीक्षण र सँगसँगै चाहिँ सिफारिस, सल्लाह, सुझाव दिने काम चाहिँ गर्छ। त्यो अर्थमा अब अहिले यो केस जो बढिरहेको छ, खास गरेर यो सेकेन्ड फेजमा आएर केस धेरै घटिसकेको थियो, असारको मध्यतिर चाहिँ धेरै केस चाहिँ घटिसकेको थियो। मलाई याद छ एक दिन त प्रदेशभरिमा जम्मा 7 केस आएको थियो, तर अहिलेको अवस्थामा चाहिँ केस बढेर 200 भन्दा बढी केसहरू चाहिँ पर डे अहिले चाहिँ प्रतिदिन भइरहेको छ। त्यस्तो अवस्था छ, केस धेरै बढिसक्यो। बोर्डर पारीबाट चाहिँ आएपछि क्वारेन्टाइनमा बस्नु पर्थ्यो, स्वाब कलेक्सन चाहिँ टाइममा हुनु पर्थ्यो, त्यो हुन सकेन र सँगसँगै चाहिँ अब अहिले पनि चाहिँ जो पोजिटिभ केसहरू निस्किरहेका छन् तिनीहरूको समयमा चाहिँ जो यो केस इन्भेस्टिगेसन र भनौँ न चाहिँ जो पोजिटिभको सम्पर्कमा, संक्रमितको सम्पर्कमा हुनेहरू कति छन् तिनको लिस्ट बनाएर तुरन्त चाहिँ स्वाबको सङ्कलन गर्नु पर्थ्यो, त्यसको चाँडोभन्दा चाँडो टेस्ट हुनु पर्थ्यो। यो सबैमा चाहिँ केही न केही कमजोरीहरू भइरहेको छ। अहिले पनि ल्याब रिपोर्टहरू चाहिँ ढिलो आउँछ, करिब करिब हप्ता दिन जति लाग्दो रहेछ, 5 दिन 7 दिन जति लाग्दो रहेछ, होइन? अब कन्ट्याक्ट लिस्टहरू चाहिँ त्यो स्थानीय सरकारले स्थानीय तहबाट चाहिँ त्यसको कन्ट्याक्ट ट्रेसिङहरू हुनुपर्ने, त्यो चाहिँ अब त्यति तदारुकताका साथ कुनै कुनै जिल्लामा धेरै राम्रो भइरहेको छ, कुनै स्थानीय तहमा धेरै राम्रो भइरहेको छ भने कुनै स्थानीय तहमा अलिक कमजोर किसिमले भइरहेको छ। यी थुप्रै कारणहरू छन् जसको कारणले यो भइरहेको थियो। अब हामीले चाहिँ यसलाई कन्ट्रोल गर्नको लागि, यसलाई नियन्त्रण गर्नको लागि एउटा सेक्टर होइन, हामीले चाहिँ सम्पूर्ण चाहिँ जति पनि चाहिँ यसमा सहभागी हुनुहुन्छ अथवा चाहिँ जो जो प्रदेश सरकारले पनि काम गरेको छ, संघीय सरकारले पनि काम गरेको छ, स्थानीय सरकारले पनि काम गरेको छ, तिनै तहको सरकारले काम गरिरहेको छ र तिनै तहको सरकारको चाहिँ राम्रो समन्वयबाट चाहिँ यो अगाडि बढ्नुपर्छ। टेस्टलाई फास्ट गर्नको लागि छिटो भन्दा छिटो चाहिँ जो टेस्ट रिजल्ट आओस्, जाँचको रिपोर्ट आओस् भनेर हामीले चाहिँ प्रदेश सरकारबाट चाहिँ 3 आरटिपिसिआर मेसिन, एउटा रौथटको लागि, एउटा जनकपुरको लागि र एउटा चाहिँ राजविराज गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको लागि थप 3 आरटिपिसिआर मेसिन र एउटा चाहिँ त्यो एउटा एक्सट्र्याक्सन आरएनए एक्सट्र्याक्सन मेसिन भन्छ, अटोमेटेड मेसिन हो, त्यो चाहिँ खरिद गर्नको लागि चाहिँ आरटिपिसिआर मेसिनको लागि चाहिँ सूचना भइसकेको छ, त्यो प्रोसेस अगाडि बढिसकेको छ र अब चाहिँ जो यो अटोमेटेड मेसिन खरिद गर्नको लागि पनि चाहिँ चाँडै सूचना हुन्छ भन्ने मलाई जानकारी प्राप्त भएको छ प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रबाट। त्यो चाहिँ खरिद हुने प्रक्रियामा चाहिँ छ। त्यो भइसकेपछि टेस्ट रिजल्ट छिटो आउला, छिटो चाहिँ कन्ट्याक्ट ट्रेसिङ चाहिँ छिटो होला, एक्सपेक्टेसन त्यही हो र त्यो भएपछि चाहिँ छिटो चाहिँ स्वाब जाँच हुन्छ र त्यसको चाहिँ छिटो रिजल्ट आएपछि आइसोलेसनमा जान्छन्। जो अहिले समुदायमा पोजिटिभ भएर घुमिरहेका हुन सक्छन् तिनको चाहिँ जाँच छिटो भइदियो भने आइसोलेसनमा जान्छन्। आइसोलेसनमा गइसकेपछि अरूलाई चाहिँ सर्न पाउँदैन। यो चाहिँ अलिकति एउटा यो सिक्वेन्समा हुने कुरा हो, यो चाहिँ एउटा कन्टिन्युस प्रोसेस हो र यसबाट चाहिँ जो हामीले गर्न सक्छौँ। अर्को कुरो प्रदेश सरकारले के गरेको छ भन्दाखेरि चाहिँ प्रत्येक जिल्लामा कम्तीमा 500 आइसोलेसन कोभिड हस्पिटल बनाउने भन्ने कुरो पनि अगाडि बढेको छ। त्यसकारणले यस्ता गतिविधिहरू आइसोलेसनलाई हामीले चाहिँ नि आइसोलेसनको बेड सङ्ख्या बढाउनु पर्यो। र अर्को कुरो के पनि छ भन्दाखेरि यो जो लक्षण चिन्हहरू देखिरहेको छ अहिले आएर धेरैमा लक्षण चिन्हहरू पनि देखिरहेको छ तर पनि चाहिँ नि अहिले 70-80% त कुनै लक्षण चिन्ह देखिँदैन। 70-80% लक्षण चिन्ह देखिँदैन तर सङ्क्रमित चाहिँ भएका हुन्छन्, शरीरमा कोरोना भाइरस हुन्छ, पोजिटिभ हुन्छन्। हो त्यस्तोको लागि चाहिँ नि अब चाहिँ नि हाम्रो हस्पिटलहरूमा जो आइसोलेसनहरू छ त्यसमा लक्षण चिन्ह नदेखिएका मान्छेहरूबाट पनि ती आइसोलेसनहरू हस्पिटलहरू भरिन थाल्यो भने लक्षण चिन्ह देखिएका मान्छेहरूले ठाउँ पाउँदैनन्, होइन? जसरी कडा प्रकृतिको बिरामी हुन्छ, गम्भीर हुन्छ, क्रिटिकल हुन्छ, सिभियर हुन्छ, तिनीहरूले ठाउँ पाउँदैनन्। त्यस कारणले अब हामीले चाहिँ प्रत्येक पालिकाले आइसोलेसनहरू बनाउँदा चाहिँ उचित हुन्छ, ताकि चाहिँ त्यसमा हुन त अब केन्द्रीय सरकारले यसको होम आइसोलेसनमा अझै पनि चाहिँ त्यो जति केसहरू सङ्क्रमितहरू देखिन्छन् तिनीहरूमध्ये धेरै चाहिँ अहिले होम आइसोलेसनमै बसिरहेका छन्। त्यस कारणले त्यसको पनि गाइडलाइन चाहिँ जारी भएको छ, होम आइसोलेसनमा कसरी बस्ने भन्ने कुरा पनि छ। तर हामीले चाहिँ के सोचायो भन्दाखेरि चाहिँ नि प्रत्येक पालिकामा यदि आइसोलेसन भइदिन्छ हुन्छ र चाहिँ नि हामीले लक्षण चिन्ह नभएका सङ्क्रमितहरूलाई यदि हामीले स्थानीय तहमै राख्न सक्यौँ भने धेरै हिडुल हुँदैन, त्यसबाट अरूलाई सर्दैन र आफ्नै गाउँठाउँमा भएपछि चाहिँ नि सपोर्ट पनि स्थानीय तहबाट र चाहिँ आफ्नै परिवारहरूबाट जहाँबाट सङ्क्रमित भएको हुन्छ त्यहाँबाट पनि सपोर्ट हुन्छ, स्थानीय जनताबाट सपोर्ट हुन्छ, टाढा भएको चाहिँ नि टाढाको आइसोलेसनमा भएको अनुभूति पनि हुँदैन, नजिकै हुन्छन् र चाहिँ नि त्यसको अनुगमन पनि हुन्छ, स्थानीय स्वास्थ्य कर्मीहरूले तिनको चाहिँ नि जाँच पडताल पनि गर्छन् प्रत्येक दिन र कुनै लक्षण चिन्ह देखियो भने नजिकको आइसोलेसन अस्पतालको आइसोलेसनमा चाहिँ रेफर पनि हुने मेकानिजम हुन्छ। त्यस कारणले चाहिँ नि त्यो 70-80% केस जो जसमा लक्षण चिन्ह देखिँदैन त्यसलाई चाहिँ स्थानीय तहमै राख्न सक्यौँ र त्यही चाहिँ राम्रो केयर सपोर्ट चाहिँ पायो भने त्यहाँबाट आइसोलेसनबाट रोग फैलिन पाउँदैन, घर घरमा गयो भने त्यसबाट रोग फैलिन पाउँछ। त्यस कारणले एक ठाउँमा चाहिँ राख्ने, पालिका लेभलमा राख्ने, लक्षण चिन्ह नभएकाहरूलाई 14 दिनसम्म राख्ने त्यो कुरा र जो लक्षण चिन्ह भएका हुन्छन् तिनलाई चाहिँ अस्पतालको आइसोलेसनमा चाहिँ पठाउने भन्ने कुराहरू पनि चाहिँ हाम्रो अगाडि बढिरहेको छ।
अच्छा, जस्तै अहिले नेपालको संविधान 2072 र जनस्वास्थ्य सेवा 2075 योमा चाहिँ यो जुन कानुनी र संवैधानिक व्यवस्थाहरू गरेको छ, तर यो कोरोना कहरको बेला चाहिँ अस्पतालहरूले बिरामीलाई भर्ना गर्न आनाकानी गरिरहेको अवस्थामा बिरामीलाई उपचार गर्ने वातावरण सिर्जना गर्न चाहिँ प्रदेशी स्वास्थ्य निर्देशनालयले चाहिँ के पहल गरिराख्नु भएको छ?
होइन, हामीले चाहिँ जो सम्पूर्णलाई यो आनाकानी कुनै पाउँदैनन्, त्यस कारणले गर्दाखेरि यो त चाहिँ डाक्टरको, स्वास्थ्य कर्मीको, चिकित्सकको चाहिँ दायित्व हो। बिरामी आएपछि चाहिँ यही यदि कहीँ कतैबाट चाहिँ त्यस्तो कुरा भइरहेको छ भने त्यो गलत कुरा हो, त्यसमा चाहिँ सुधार ल्याउनु पर्छ। त्यस कारणले चाहिँ हाम्रो सम्पूर्ण स्वास्थ्य कर्मी साथीहरूसँग पनि चाहिँ अनुरोध छ कि यो कामहरू गरिदिनु भएन, आनाकानी गर्ने त कुरै छैन नि, कम्तीमा बिरामीलाई हेरिदिनु पर्यो, राम्रोसँग कुरा गर्नु पर्यो, जाँच गर्नु पर्यो। त्यसको लागि चाहिँ प्रदेश सरकारले चाहिँ आवश्यक पिपिईको व्यवस्था पनि गरेको छ, सबै ठाउँमा पुर्याइरहेको छ। त्यस कारणले चाहिँ सुरक्षा कवचहरूको अहिलेको लागि अभाव पनि देखिया छैन। त्यस कारणले गर्दाखेरि पिपिई छ, सुरक्षाका सामग्रीहरू छन्, यी सबै कुराहरू छन्, डिसइन्फेक्सन गर्ने कुराहरू पनि चाहिँ मुहैया भइरहेको छ। त्यस कारणले चाहिँ सम्पूर्ण स्वास्थ्य कर्मी साथीहरूसँग हाम्रो अनुरोध रहेको छ के भन्दाखेरि चाहिँ त्यस्तो यदाकदा त्यस्ता कुराहरू पनि सुनिन्छन्, त्यो राम्रो कुरो चाहिँ होइन। बिरामीलाई सिधै फर्काइदिने भन्ने कुरो चाहिँ गलत कुरा हो, त्यस्तो फर्काउने काम कहीँ कतैबाट भएको छ भने त्यो निन्दनीय हुन्छ। त्यस कारणले जिम्मेवारपूर्ण ढङ्गले उत्तरदायित्व वहन गरेर हामी हाम्रो त यो मानवीय सेवा हो, मानवीय काम हो। अहिले त स्वास्थ्य कर्मीहरू हेर्नुहोस् कति फ्रन्ट लाइनमा गएर चाहिँ सबैले चाहिँ काम गरिराख्नु भएको छ, कति स्वास्थ्य कर्मीहरू चाहिँ धेरै स्वास्थ्य कर्मीहरू चाहिँ सङ्क्रमित पनि हुनुभएको छ। त्यस कारणले गर्दाखेरि राम्रो गर्नेहरू पनि छन्, केही नराम्रोले गर्दाखेरि चाहिँ नि बदनाम पनि हुन्छ, त्यस कारणले चाहिँ त्यस्तो बदनामी गराउने काम, त्यस्तो चाहिँ त्यो अमानवीय काम कहीँ कतैबाट नहोस् भन्ने पनि म आग्रह गर्न चाहन्छु। यो चाहिँ नि हुनु राम्रो कुरो होइन र चाहिँ नि हुनु हुँदैन, कुनै पनि हालतमा यस्तो हुनु हुँदैन। त्यो मेरो अनुरोध पनि छ सम्पूर्ण स्वास्थ्य कर्मी साथीहरू छ जो जहाँ छौँ, कोही हस्पिटलमा काम गरेका छौँ, कोही हेल्थ पोस्टमा काम गरेका छौँ, कोही प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरेका छौँ, समुदायमा चाहिँ हाम्रो स्वयंसेविकाज्यूहरू पनि हुनुहुन्छ, होइन स्वास्थ्य कर्मीहरू छन्, प्यारामेडिक्स छन्, नर्सेस छन्, चिकित्सक छन्, सबैले चाहिँ नै एक ढिक्का भएर चाहिँ नि आफ्नो लेभलबाट चाहिँ नि घर घरसम्म यसबाट बच्ने उपायहरूको बारेमा र अस्पतालमा आइसकेकोलाई चाहिँ नि अस्पतालमा चाहिँ स्वास्थ्य कर्मी साथीहरूले उहाँको चाहिँ नि केयर सपोर्ट ट्रिटमेन्ट के कति सल्लाह सुझाव परामर्श के गर्नुपर्छ, यदि आफूले गर्न सकिँदैन भने कुन ठाउँमा हुन्छ त्यो ठाउँमा चाहिँ नि पहिल्यै सम्पर्क गरेर ठ्याक्कसँग चाहिँ नि त्यो रेफर गरिदिने कामदेखि लिएर हो अहिले केस बढेको छ जति चाहिँ नि हामीलाई आवश्यकता छ त्यति आइसोलेसन बेडहरू छैन, त्यसको लागि प्राविधिक रूपले सोच्नु पर्यो के गर्दाखेरि चाहिँ नि हुन्छ। जस्तै चाहिँ नि अहिले प्रदेश सरकारले अहिले चाहिँ नि अब मैले अहिले बोल्न त चाहिँ नि अलिकति चाँडो हुन्छ तर प्रदेश सरकारले अहिले चाहिँ नि हामीले यो प्रदेशको जो हाम्रो प्रादेशिक अस्पताल छ त्यसै कारण मैले अहिले अघि पनि भने अहिले त चाहिँ नि जो कोभिडको मात्रै कुरो भएन नि अरू पनि त कारणले चाहिँ नि बिरामीहरू आइरहेका छन् नि त हस्पिटलमा हो, त्यस कारणले गर्दाखेरि हो त्यस्तो चाहिँ नि मान्छेहरूलाई कहाँ राख्ने कहाँ पठाउने त्यसबारेमा पनि हामी फर्दर अहिले चाहिँ नि कुरा गरिरहेछौँ। निर्णय नभएको कारणले गर्दाखेरि म अहिले चाहिँ बोल्न सक्दिनँ तर त्यसको पनि उचित व्यवस्थापन हुन्छ ताकि हाम्रो हस्पिटलमा लोड कम होस् र चाहिँ नि कोरोनाको बिरामी चाहिँ नि फर्केर जान नपरोस्। कुनै पनि बिरामी चाहिँ नि अस्पतालमा गइसकेपछि त्यसरी चाहिँ नि त्यो बेडको अभावले अथवा साधन स्रोतको अभावले फर्केर जान नपरोस्, बिरामीको चेक जाँच गराएर उचित सल्लाह सुझाव उपचार पाएर चाहिँ नि फर्किउन जाउन् भन्ने कुरोको लागि हामीले फर्दर चाहिँ नि जसरी जसरी समस्याहरू देखिया छ त्यसरी त्यसरी नै हामी समाधानमा लागेका छौँ। फर्काउन नपर्ने वातावरण फर्काउन नहुने वातावरण कसरी बनाउन सकिन्छ त्यसमा चाहिँ नि साथ र सहयोग सबैतिरबाट होस् भन्ने मेरो आग्रह पनि हो।
मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश २ कार्यालय पिरियामा स्थान जनकपुर धाम। हामीलाई jonakpur@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradio मा कमेन्ट लेख्न सक्नुहुन्छ। हस्त कार्यक्रमबाट प्राविधिक मित्र रमेशलाई धन्यवाद दिँदै कार्यक्रम उत्पादन टिमका साथ म रिंकु मिश्र गायत्रीलाई बिदा दिनुहोस्। नमस्कार।